हिजो हामीले सुरु गरेको अध्ययन अनि हामीले हाम्रो नानीहरूले गाउने गर्छन् अनि यहाँ कतिजना भाइ बहिनीहरू सानैदेखि यस मण्डलीमा भजनहरू गाउँदै हुर्कनु भयो होइन त अहिले युवा अवस्थामा पुग्नु भएको छ अनि विभिन्न भजनहरूमध्ये तपाईँले एउटा गाउँदै आउनुभएको भजन चाहिँ कुन चाहियो भने खबरदार सानो अनि आँखा अनि त्यसपछि कान अनि आज कानको कुरा गर्दैछौँ हिजोदेखि हामी है होसियार सानो कान अब भन्नु पर्ला होसियार जवान कान के सुन्छ के कसो है अनि हामीले हिजो अध्ययन गरेका थियौँ कसरी एउटा नयाँ जीव परमेश्वरले दिनुहुन्छ अनि बाइबलमा थुप्रै खालको पुरानो गीतहरू पनि हामीले उल्लेख भएको हेऱ्यौँ सरसर्दी मधवालाको गीत अनि बेसियाको गीत अनि एकजना युवा भाइले त्यो सबको बयान गर्दै हुन्थ्यो अलिअलि भन्दै हुनुहुन्थ्यो अब मधवालाको गीत अब किशोर कुमार होइन ए लाल रङ कबु मुझे छोडेगा त्यस्तै खालको त होला नि अब त्यो भयो मधवालाको गीत त्यसमा पनि झन् अब सङ्गीत अनि त्यसको स्टाइल सब थपेपछि कस्तो हुन्छ होला बेसियाको गीत यी सब चाहिँ भक्तिहीन सङ्गीत हुन् तर परमेश्वरको पनि गीत छ हामीले भने परमेश्वरको गीत एउटा विश्वासीसँग छ अनि त्यो गीत उसले गाउनुपर्छ अरूले देख्नुपर्छ उसको जीवन नै बदलिएको कुरा उसको गीतबाट पनि देखिनुपर्छ अनि एउटा पद चाहिँ हामीले हेर्दै थियौँ कन्टै छ नि त हेर्नु पर्दैन होला कि पढ्छ आउँछ आउँछ एफएसी 5:10 प्रभुलाई मनपर्ने कुरा के हो सो जाँचेर थाहा गर आउँदो रहेछ लसनले भनौँ त सबैजना प्रभुलाई मनपर्ने कुरा के हो सो जाँचेर थाहा गर एफएसी 5:10 अब पहिलो थेसलोनिकीमा एकचोटिमा जाउँ त हामी पहिलो थेसलोनिकी 5:21 पनि हेर्नेछौँ जाँचेर थाहा गर भनेछ है प्रभुलाई मनपर्ने गीत प्रभुलाई मनपर्ने सङ्गीत एक खालको छ तर त्यो पुरानो सङ्गीत चाहिँ कसलाई मनपर्छ होला भने हाम्रो पापी स्वभावलाई मनपर्छ तपाईँको पापी स्वभावलाई मनपर्छ मेरो पापी स्वभावलाई पनि मनपर्छ है तर हाम्रो शरीरलाई पाप स्वभावलाई मनपर्ने गीत होइन प्रभुलाई मनपर्ने कुरा के हो सो जाँचेर थाहा गर भनेछ पहिलो तेस्रो गीत 5:21 पनि यो जाँचो भन्ने शब्द छ यहाँ पढ्छौँ सबै कुरा जाँच जुन कुरा असल छ त्यसलाई बलियो गरी समाति राख दुष्टताको हरेक रूपबाट अलग बस 21 पदमा जाँचो भनेछ के कुरा जाँच शिक्षा जाँच अनि विभिन्न मानिसहरूले बोलेका भनेका देख्ने कुराहरू जाँच तर यहाँ भनेछ सबै कुरा जाँच भनेपछि सङ्गीतलाई पनि जाँच्नुपर्छ सबैमा सङ्गीत पनि पर्छ अनि जुन कुरा असल छ जाँचेपछि खराब र असल छुट्याउनु पर्यो अनि एउटा आत्मिक व्यक्ति भनेको त्यो व्यक्ति हो जसले असल र खराब चाहिँ खुट्याउन सक्छ म पढ्दिन्छु पल्टाउनु पर्दैन हिब्रू 5:14 तर खँदिलो खानेकुरा पुरा बढेका मानिसहरूका निम्ति हो जसका ज्ञानेन्द्रियहरू काममा परिपरिकन दुवै असल र खराब खुट्याउनका निम्ति अभ्यस्त भएका हुन्छन् जाँच्नलाई अभ्यस्त हुनु पर्यो अनि युवा भाइ बहिनीहरू यदि तपाईँ विश्वासी हुनुहुन्छ भने तपाईँलाई यो प्रभुको आज्ञा नै हो अगुवाहरूले मात्र गर्ने होइन यो बुवा आमाहरूले मात्र गर्ने होइन यो तपाईँ विश्वासी हुनुहुन्छ भने सबै कुरा जाँच भनेछ त्यसैले भाइ बहिनी तपाईँ कस्तो खालको सङ्गीत सुन्ने गर्नुहुन्छ कस्तो खालको सङ्गीतमा तपाईँलाई चाहिँ रमाउने गर्नुहुन्छ कस्तो खालको सङ्गीत सुनु सुनु जस्तो लाग्छ कस्तो खालको सङ्गीत गाउँ गाउँ जस्तो लाग्छ अब त्यसलाई जाँच्नुहोस् के त्यो सङ्गीत जुन मैले प्रयोग गर्छु सुन्छु मसँग क्यासेटहरू छन् म रेडियोमा मेरो त्यो स्टेसनमा म यति बजे सुन्ने गर्छु त्यो चाहिँ प्रभुलाई मनपर्ने कुरा हो कि होइन अब त्यसैले हामीलाई चाहिँ अब जाँच्नको लागि केही आधार चाहियो अनि त्यसैले हामी के बाँड्न चाहन्छौँ भने केही सिद्धान्तहरू बाइबलीय सिद्धान्तहरू शिक्षाहरू बाइबलीय सत्यताहरू जसद्वारा हामीले परमेश्वरलाई मनपर्ने सङ्गीत हामी पत्ता लगाउन सकौँ जुन चाहिँ पुरानो सङ्गीत संसारिक सङ्गीत शारीरिक सङ्गीतबाट फरक छ यो फरक छुट्याउनलाई असल खराब के हो छुट्याउन सक्नलाई हामीलाई सिद्धान्तहरू चाहिएको छ, तर त्यो चाहिँ प्रभुको इच्छामा भोलि मात्र म बाँड्छु, किनभने त्यसको लागि केही जग चाहियो होला, त्यतिकै ल यो यो गर्नुहोस् भनेर यो गर्न सकिने कुरा होइन जस्तो लाग्छ। सायद त्यो पनि होला, तर केही जग बलियो गरी चाहियो। त्यसैले आज चाहिँ म के बाँड्न लागिरहेछु भने, हाम्रो तरिका के हुन्छ भने, संगीत कुन उद्देश्यले, कुन उद्देश्यमा परमेश्वरले दिनुभएको हो, अनि यदि हामीले यस उद्देश्य बुझ्यौं भने तपाईँले सुनिरहेको संगीतलाई अब सोध्न सक्नुहुन्छ, यो संगीतले चाहिँ परमेश्वरको उद्देश्य पूरा भइरहेछ कि छैन। ए पूरा भएको छ भने त्यो राम्रो संगीत हो, त्यो परमेश्वरलाई मनपर्ने संगीत हो, तर यदि त्यो उद्देश्य पूरा भइरहेछैन भने त्यो चाहिँ गलत संगीत हो, त्यसलाई ढङ्ग हेर्नुपर्छ। त्यसैले आज के हेर्न चाहन्छौ, किन परमेश्वरले यो संगीत भन्ने अचम्मको दान वरदान मानिस जातिलाई दिनुभयो, यो संगीतको क्षमता दिनुभयो, संगीतको दान दिनुभयो, अनि यसलाई चाहिँ मुख्य हामी म बाँड्नलाई छु तीनवटा कुराहरू। पहिलो चाहिँ परमेश्वरले संगीत उहाँको उपासना गर्नको लागि दिनुभएको हो। नम्बर दुई चाहिँ परमेश्वरले यो संगीतबाट परमेश्वरको सत्यता सिकुन् भनेर दिनुभएको हो। र तेस्रो चाहिँ, अनि वास्तवमा यो तेस्रो चाहिँ पहिलो दुईटासँगै सम्बन्धित छ, तैपनि मैले तेस्रोमा राखिदिएको, यो चाहिँ के भने, विश्वासी भित्र हुनुहुने पवित्र आत्माले जब परमेश्वर र उहाँको सत्यतालाई हामीले जान्छौँ र अपनाउँछौ, त्यसबाट उत्पन्न हुने, त्यसबाट निस्किने चाहिँ एउटा परिणाम छ, त्यसलाई आनन्द भनिन्छ, अनि त्यो आनन्दको अभिव्यक्ति हो संगीत। अब त्यो तिनटै हेर्नेछौँ। सबभन्दा पहिला परमेश्वर, परमेश्वरलाई उपासना गर्न। भजन संग्रह 95 को 2 नयाँ अनुवादबाट म पढ्न लागिरहेछु। भजन संग्रह 95 को 2 यसरी लेखेको छ, धन्यवाद साथ उहाँको उपस्थितिमा जाउँ, के अरे आउँ, र उहाँका निम्ति भजनहरू गाउँदै आनन्दको स्वर निकालौं भनेछ। उपासना भनेको के हो? उपासना भनेको परमेश्वरको सामुन्ने उहाँलाई प्रसन्न तुल्याउने काम गर्न। सजिलो परिभाषा, परमेश्वरको उपस्थितिमा परमेश्वरको सामु उहाँलाई प्रसन्न तुल्याउने कुनै पनि काम गर्न, त्यसमध्येमा संगीत एउटा हो। त्यसैले यहाँ लेखेको छ, धन्यवाद साथ उहाँको उपस्थिति, उहाँको सामुन्ने आउ र उहाँका निम्ति उहाँलाई खुसी पार्न भजनहरू गाउँदै गाउँदै संगीत आनन्दको स्वर निकालौं। आनन्दको कुरा पनि छ, तर पहिलो कुरा हेर्दैछौ परमेश्वरलाई उपासना गर्नको लागि हो। भजन संग्रह 105 पनि हेर्नेछौ यही कुरा। भजन संग्रह 105:2 थुप्रै थुप्रै बाइबलको खण्डहरूमा परमेश्वरले संगीतको यो उद्देश्य दर्शाउनु भएको छ। एक दुईटा मात्र हेर्दैछौ। भजन संग्रह 105:2 उहाँका निम्ति गाओ, उहाँका निम्ति भजन गाओ, देख्नुभयो यहाँ जोड दिएको, उहाँको निम्ति, उहाँको निम्ति परमेश्वर तर्फ, परमेश्वरको उपासना गर्नको लागि उहाँको निम्ति भजन गाओ। अनि त्यसपछि भनेको छ, उहाँका सबै अचम्मका कामहरूको वर्णन गर। अब यसले चाहिँ हामीलाई दोस्रो परमेश्वरको उद्देश्यमा लैजान्छ। संगीतमा चाहिँ हो उहाँलाई पनि हामी भन्छौँ तपाईँका कार्यहरू कति अचम्म छन्, तर त्यसद्वारा चाहिँ हामीले के भन्दैछौँ भने परमेश्वरको सत्यता हामीले अरू विचारशील प्राणीहरूलाई सुनाउँदैछौ, मानिसहरू चाहे मुक्ति पाएका होस् नपाएका हुन्, स्वर्गदूतहरूलाई पनि, उनीहरूले चाहिँ सुनिरहेका छन्, अनि हामीले चाहिँ परमेश्वरको सत्यता सिकाउँदैछौ, झल्काउँदैछौ, हामीले चाहिँ आवाज निकाल्दैछौ र भन्दैछौ परमेश्वर यस्तो हुनुहुन्छ। कलसी 3:16 एकचोटि पल्टाउनुहोस्। त्यसैले अब दोस्रोमा गयौं हामी, कलसी 3:16 संगीतको उद्देश्य परमेश्वरको उपासना गर्नलाई हो र परमेश्वरको सत्यता सिकाउनलाई हो र सम्झाउनलाई हो। कलसी 3:16 पढ्छौं, अनि यहाँ लेखेको छ, ख्रीष्टको वचनले तिमीहरूभित्र प्रशस्त गरी बास गरोस्, भजन स्तुतिगान र आत्मिक गीतद्वारा सारा बुद्धिसित एक अर्कालाई सिकाओ र सम्झाओ, अनुग्रह साथ आफ्नो हृदयहरूमा प्रभुका निम्ति गाओ। त्यसैले यो दुईटै कार्य प्रभुकै निम्ति हो, एक चाहिँ परमेश्वरलाई उपासना गर्दै अर्को चाहिँ परमेश्वरको सेवा एउटा विशेष तरिकाले गर्दै त्यो के भने परमेश्वरको सत्यता अरूलाई सिकाउनु यो पनि परमेश्वरको सेवा अनि तेस्रो चाहिँ यो दुवै जब हुन्छ साँचो उपासना साँचो शिक्षा परमेश्वरको सत्यता परमेश्वरको उपासना जब हुन्छ पवित्र आत्माले हामी भित्र बास गरेर जब यो काम गराउनुहुन्छ गर्नुहुन्छ तब चाहिँ हामी आनन्दले भरिन्छौँ आनन्द चाहिँ यो चाहिँ परिणाम हो अनि त्यसैले यो आनन्दलाई व्यक्त गर्नलाई भजन गाओ भन्नुभएको छ याकुब 5:13 यो लेखिएको छ याकुब 5:13 के तिमीहरूमा कसैले कष्ट पाएको छ उसले प्रार्थना गरोस् के कोही आनन्दित छ उसले भजन गाओस् एउटा आनन्दित क्रिस्चियन हुनुपर्छ तपाईँ जो जहिले पनि गाइरहने आफ्नो हृदयमा अनि मुखले पनि गनगनाउने क्रिस्चियन त कस्तो नमिल्दो कुरा हो यो भएन त्यो भएन तर यहाँ भनेको छ आनन्दित हुन दुःख आइपर्दैन भनेको होइन त्यो पर्दाखेरि त प्रार्थना गर भनेछ त्यो बेग्लै कुरा हो हामी संसारमा हुँदा अनि साथै परमेश्वर आफै पनि गाउनुहुन्छ परमेश्वर आफै पनि गाउनुहुन्छ अनि उहाँकै यो स्वभाव हो उहाँको आनन्द जब हामीले पाएका हुन्छौँ तब हामी पनि गाउँछौँ त्यो नपाउँदाखेरि चाहिँ पुरानो गीत गाइरहेका हुन्छ हामी पुरानो गीतहरू ए लाल रङ होइन त्यस्तो खालको गीतहरू अथवा अरू खालका गीतहरू सपन्याय 3:17 परमेश्वरले गाउनु भएको कुरा उल्लेख छ गाउनुहुनेछ भनेर सपन्यायको पुस्तक यो चाहिँ हबक्कुक पछि आउँछ पृष्ठ चाहिँ 1302 सपन्याय 3:17 लेखेको छ परमप्रभु तेरा परमेश्वर तँसित हुनुहुन्छ उहाँ बचाउनलाई सामर्थ्य हुनुहुन्छ उहाँ तँसित अत्यन्तै आनन्दित हुनुहुन्छ एउटा उहाँले बचाउनु भएको एउटा प्राणीलाई प्राप्त गरेर उहाँ आनन्दित हुनुहुन्छ उहाँले आफ्नो प्रेममा तँलाई शान्त पार्नुहुन्छ गीत गाएर उहाँ तेरा बारेमा रमाउनु हुनेछ कस्तो सुन्दर कुरा बताएको छ परमेश्वर रमाउँदा रमाएर गीत गाउनुहुन्छ समेत भनेको छ अनि प्रभु येशूले भन्नुभयो मेरो आनन्द तिमीहरूमा पूरा होस् जब त्यो हुन्छ त्यहाँ साँचो आत्मिक गीतहरू हुन्छ अब यो भयो उद्देश्य तर के पनि हेर्न लागिरहेछ भने यो उद्देश्य कसरी पूरा हुन्छ वास्तवमा सङ्गीतद्वारा परमेश्वरको यो उद्देश्यहरू कसरी पूरा हुन्छ अब सङ्गीतको बारेमा केही कुराहरू म बताउन लागिरहेछु सङ्गीत एउटा भाषा हो वास्तवमा तर अचम्मको भाषा हो यो सङ्गीत सङ्गीतमा वास्तवमा 3 भाषा अब यो चाहिँ मेरो विश्लेषणमा है कसैले यसरी 3 भाषा मिसिएको छ सङ्गीतमा साधारण त मैले नेपाली भाषा बोलिरहेको छु एउटै भाषा हो त्यो तर सङ्गीतमा एकैचोटि 3 भाषाले बोलिरहेको हुन्छ अनि त्यो 3 भाषाहरू मिलेर सङ्गीत बनेको छ एउटा हो बाजाहरूको ध्वनिको भाषा बाजै पनि हुनु पर्दैन कुनै एउटा ध्वनिको भाषा छ त्यसमा दोस्रो हो शब्दहरूको भाषा जुन शब्दहरू चाहिँ त्यो ध्वनिमा चढेर अगाडि बढिरहेको छ म यसलाई बयान गर्नुला नम्बर 3 हो शैलीको भाषा कसरी यो ध्वनि यो शब्द मिश्रण भएर कसरी प्रस्तुत हुँदैछ त्यो शैलीको भाषा त्यसैले ध्वनिको भाषा शब्दहरूको भाषा शैलीको भाषा मिलेर चाहिँ यो सङ्गीत बन्दछ अब सङ्गीतमा चाहिँ त्यसैले यो ध्वनि अनि जब यो बाजाहरूको अहिले बताउनलाई सजिलो हुने भएकोले म बाजाहरूकै कुरा गर्छु जब सङ्गीत भन्दाखेरि हुन त बाजा बिना पनि सङ्गीत हुन सक्छ है तैपनि जसरी हाम्रो स्वरयन्त्रबाट आवाज निकालेर त्यो ध्वनि निकालेर त्यो सङ्गीत बन्छ अब तर यो जुन ध्वनिको भाषा छ यसमा चाहिँ 3 कुराहरू छन् यसमा लय हुन्छ यसमा सुर हुन्छ यसमा ताल हुन्छ यो कुराहरूलाई हेर्नेछ शब्दहरूको भाषा यसमा पनि 3 कुरा हुन्छ यसमा शब्दहरू हुन्छ तर शब्दहरू हुँदैमा भाषा त हुँदैन नि, तिनीहरू चाहिँ मिलेर एउटा वाक्य बन्नुपर्छ। तर वाक्यहरू चाहिँ त्यत्तिकै शब्दहरू कुत्र फालेर वाक्य बन्दैन, त्यहाँ व्याकरणको नियम चाहिन्छ, यति नै थोक चाहिन्छ, अनि मात्र त्यहाँ शब्दहरूको भाषा हुन्छ। तेस्रो चाहिँ शैलीको भाषा, शैली भन्न खोजेको चाहिँ काम गराएको ढाँचा, कुन प्रकारले कुनै काम गराइन्छ, शैली स्टाइल होइन। अनि यसले चाहिँ एउटा व्यक्तिको व्यक्तित्वलाई चाहिँ झल्काइरहेको हुन्छ, त्यो पनि हेर्नेछ, उसको विचार, उसको कस्तो छ विचार, उसको भावना, उसको इच्छा, यी कुराहरू व्यक्त गर्दछ। त्यसैले सबभन्दा पहिला म उल्टोतिरबाट जान्छु, यो संगीत भन्ने भाषामा जुन यी तीन कुरा छन् यसको पनि तीन तीनवटा विभाजनहरू छन्। पहिला चाहिँ यो शैली भन्न भन्नाले मैले के भन्न खोजेको, शैलीको भाषा एउटा व्यक्तित्वलाई झल्काउने कुरा। अब एउटा प्रश्न, तपाईँहरूले कहिले एउटा ऐनाको सामु उभिएर अनेकौँ अनुहार बनाउनु भएको छ आफूलाई नै हेर्दै, कहिले चाहिँ हाँसेको अनुहार, कहिले चाहिँ भएको अनुहार होइन, कहिले चाहिँ एकदम कहिले काहीँ गर्छ नि त होइन। अब किन होला है, हामी मान्छे त्यस्तो गर्छौँ कहिले काहीँ, धेरै भयो त्यस्तो नगरेर, तर गरेको थिएँ मैले पनि, स्वीकार गर्नु होला। तर एउटा तथ्याङ्क मैले थाहा पाएँ कि मान्छेले आफ्नो यो अनुहार छ नि, आँखा अनि कान, यो सब मसलहरू अनेक छ, उसले 55,000 अब कहाँबाट यो गनेर थाहा पाएँ मलाई थाहा छैन, 55,000 खालको अभिव्यक्ति निकाल्न सक्छ यो अनुहारबाट। उसको मैले जस्तै यसो गरेँ नि, त्यसबाट एउटा अभिव्यक्ति आयो, यही आँखाले पनि सगर हेर्न सकिन्छ, यही आँखाले पनि एकदमै दयालु प्रकारले हेर्न सकिन्छ, यो आँखाले एकदम निर्दयी प्रकारले पनि हेर्न सकिन्छ। अचम्म छ, परमेश्वरले बनाउनु भएको यो अनुहार है। के भन्न खोजेको, शब्द बिना पनि त्यहाँ भाषा हुँदो रहेछ, शब्द बिना यो अनुहारले देखाउन सक्छ। अनि वास्तवमा 64%, यो पनि तथ्याङ्क मैले यहाँबाट एक ठाउँबाट टिपेको, 64% सन्देश चाहिँ शब्द बिना दिइन्छ, शब्द बिना नै कुनै एउटा सन्देश प्रसारण भइरहन्छ, मान्छेले गर्न सक्छ। शरीरबाट, उसको हावभावबाट उसले केही भन्यो, यसो हेरेपछि ए यो मान्छे चाहिँ यस्तो प्रकारको है भनेर अनुमान लगाउनुहुन्छ तपाईँ, उसको हिँडाइबाट मै ठ्याक 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 हिँडाइ, यो चाहिँ आर्मीमा पक्का पनि यो भुपु हो भनेर कृष्णबहादुर राईलाई चाहिँ भनिहाल्छ है। अथवा त्यसै गरी यो चाहिँ शरीरको भाषा हो कि, उसको बसाई, उसको हिँडाइ, उसको आँखाको हेराई, उसको शिरलाई कसरी राखिरहेछ होइन, अब सबैलाई हेरिरहेको छैन मैले, हेरेर पनि भ्याउँदैन अहिले है। त्यसैले एउटा भनाइ छ, कुरा मुखको बोलीले भन्दा कामले बढी बोल्छ अरे है, एक्सन स्पिक लाउडर देन वर्ड्स भनेर अङ्ग्रेजीमा। त्यस्तै गरी हाम्रो पहिरनले पनि बोलिरहेछ, आज विभिन्न पहिरनमा आउनुभएको छ, मैले हेरिरहेछु तपाईँहरूलाई, अनि तपाईँको पहिरनले केही न केही तपाईँको बारेमा बताउँछ, तपाईँको लवाई त्यो स्टाइल हो कि, त्यही एउटा लुगालाई अर्कै तरिकाले लाउनु पनि चाहिन्छ, त्यही कमिज फर सबै ता फुकालेर हिँड्न पनि सकिन्छ, एउटा स्टाइल हो त्यो है, त्यसले केही भनिरहेछ, त्यसले भनिरहेछ है। अनि त्यस्तै गरी हाम्रो कपालको कटाई है, यो पनि एउटा शैली, यसको सजावट भनौ न है। एउटा उदाहरण दिन्छु, यो ठाउँ समयमा बताउँदिन तपाईँहरूलाई, को पऱ्यो होला भन्नु होला फेरि तपाईँहरूले, मलाई लाग्छ कसैले पनि चिन्न है, यो कोही कोहीले तम्बुल भन्दिनँ होला म, जे होस् यो व्यक्तिलाई हालसालै मैले एक ठाउँमा भेटेको थिएँ है, तर त्यो व्यक्ति छैन भनेर खबर आएको थियो, अन्त लग जाम भनेर जाँदै थियौँ, मेरो श्रीमती पनि थियो, अनि कहाँबाट चाहिँ होइन आइपुगे रे फलाना व्यक्ति अनि भनेर सुनेको थियो, अनि उहाँले चाहिँ सुसमाचार सुन्दै हुनुहुन्थ्यो, अनि त्यसपछि खुसी लाग्यो उहाँलाई भेट्न पाएन, तर ढिलो भइसक्यो, ल म चाहिँ यहीँ बस्छु, अनि मेरो श्रीमतीलाई भने तिमी गएर भेटेर आऊ, केटी मान्छे हो होइन, भेटेर आऊ, अनि भेटेर आएछ है, अनि त्यसपछि आयो, अनि ए भेट्यो भने, भेट्यो ए यहीँ छ भने, कहाँ छ भने, ए यहीँ, म हेरेँ छक्क परेँ, म त बोल्नै सकिनँ एकछिनको लागि, त्यो व्यक्ति त सुसमाचार सुन्दै थिएँ केही समय अगाडि, यस हेरेँ म त अक्क बक्क परेँ, कपाल के हो यो कुचो जस्तो पछाडि, अर्कै के यो शैली नै फरक छ, त्यस्तै हेरेँ है, पुरा धानको बाला जस्तो सुनको त्यो झुन्डी भए कानबाट है, हुन्छ नि त्यो खालको गहना, त्यस्तै हेरेँ कालो खैरो खालको चस्मा पनि लाग्छ, एकछिन त त्यसपछि हेर्नै सकेन, माथिको ड्रेस त यहाँसम्म रहेछ, अनि म चाहिँ यसरी गरेर कुरा गरेँ है, दुःख लाग्यो मलाई, के भन्ने मैले चिन्न सकेन, मैले त्यति भन्न खोजेको, किनभने अर्कै खालको पहिरा, पहिला त त्यस्तो देखाइदिएन, लामो समय भएको थियो नभेटेको। त्यसैले पहिरनले थुप्रो शब्दमा, शब्द बिना थुप्रै शब्द भनिरहेछ वास्तवमा, म भित्र के छ वास्तवमा, बाहिर रित्तो, भित्री रित्तोपना झल्किरहेछ वास्तवमा अनेक बाहिरी कुराले। त्यस्तै गरी ड्रेस मात्र होइन, हाम्रो पहिरन मात्र होइन, हाम्रो मनोरञ्जन भनेको आनन्द लिनलाई, रमाइलोको निम्ति गरिने क्रियाकलापले पनि हामी कस्तो खालको व्यक्ति हौ भनेर हाम्रो व्यक्तित्वलाई झल्काइरहेछ। कस्तो चिजमा हामीले गर्छौँ, हाम्रो बेहोरा, हाम्रो पानी बेहोराले पनि देखाइरहेको हुन्छ हामी भित्र चाहिँ कस्तो खालको व्यक्ति छ भने। तर शैली नराम्रो होइन, नराम्रो शैली त्यहाँ हुनसक्छ, तर हाम्रो शैली, आत्मिक शैली, विश्वासीहरूको शैलीले चाहिँ परमेश्वरको सत्यता र परमेश्वरको व्यक्तित्वलाई झल्काउनु पर्छ। अनि आराधना, उपासना अनि हाम्रो भजनहरू चाहिँ एउटा पप कन्सर्ट जस्तो, एउटा रक कन्सर्ट जस्तो हुनु हुँदैन, होइन, एउटा प्रदर्शनी गर्ने जस्तो हुँदैन। उसले त देखाउन खोजिरहेछ मेरो सिप, होइन, मेरो स्वर, होइन, उसले देखाउन खोजिरहेछ, त्यो जस्तो हुनु हुँदैन, फरक हुनुपर्छ। अनि अनि त्यो पुरा शैली छ त्यो सङ्गीतमा, है, सङ्गीत प्रस्तुत गर्दाखेरि उसको लवाई, उसको कपालदेखि मात्र होइन, माइक्रोफोनको नजिक भएर कुरा उनीहरू बोलिरहन्छ, होइन, ए माइक्रोफोन यही मुखमा राखेर चाहिँ उनीहरूले चाहिँ गीत गाइरहन्छ, कानमा आएर गाजो त लाग्दैन, त्यस्तो खालको शैली हो त्यो, मैले भनेको बुझ्नुभयो। शैली भन्न खोजेको बुझ्दै हुनुहुन्छ, मैले विभिन्न तरिकाले तपाईँलाई चाहिँ बुझाउन खोजिरहेको छु, भन्न त त्यही कुरा भनेको हो, होइन, यहाँ नजिक आएर मैले यसरी भन्न सक्छु, प्रभु तपाईँलाई प्रेम गर्नुहुन्छ भन्न सक्छु, अथवा तपाईँलाई धेरै स्वागत छ भन्न सक्छु, अथवा नजिक आएर तपाईँलाई धेरै स्वागत छ, है, एउटा एकदमै, अन्त रेडियोहरूमा सुन्नुहुन्छ, होइन, बाटो हिँड्न एकदम सब, त्यो चाहिँ एक प्रकारको शारीरिक एउटा व्यथिक खालको शैली हो, त्यो शब्द त ठिकै होला, है। अनि त्यहाँ चाहिँ सङ्गीतमा चाहिँ एक प्रकारको त्यहाँ नाच्ने प्रकारको शैली हुनसक्छ, अनि केवल एउटा भावनात्मक मात्र पनि हुनसक्छ, एकातिर यो शरीरको हुनसक्छ, अर्कोतिर चाहिँ आत्माको हुनसक्छ, शैली फरक फरक हुन्छ, पवित्र आत्माको शैली फरक छ, शरीरको संसारको शैली फरक छ। अब त्यो भयो शैली, है, अलिअलि बुझ्नुभयो होला। दोस्रो चाहिँ सङ्गीतको भाषा भन्दैछु, है, मैले सङ्गीतको भाषामा तिनवटा कुरा, अनि म शैलीबाट सुरु गर्दैछु त्यही, अनि दोस्रो चाहिँ यसको शब्दहरू, एफएससी पाँचमा एकचोटि पल्टा, एफएससी पाँच परमेश्वरलाई मनपर्ने शैली हामीले प्रयोग गर्नु पर्यो, परमेश्वरलाई मनपर्ने शब्दहरू हामीले प्रयोग गर्नु पर्यो, है। अनि यहाँ एफएससी पाँचको 18 लेखेको छ, अनि दाख मध्यले, रक्सीले, बियरले नमात, जसमा चरित्रहीनता हुन्छ तर आत्माले भरपूर हो, र आत्माले भरपूर भएपछि के हुन्छ, एउटा संगीत, आत्मिक संगीत आउँछ भने हृदयमा, 19 आपसमा भजन, स्तुतिगान र आत्मिक गीतहरूद्वारा बात गर र प्रभुका निम्ति आफ्नो हृदयमा गाऊ र भजन गर। अब खालि एउटा कुरामा फोकस गर्नलाई चाहिँ यो पद एकदमै महत्वपूर्ण पद हो यस हाम्रो अध्ययनको लागि, तर के हेर्नलाई चाहिँ खालि शब्दहरू चाहिँ कस्तो हुनुपर्छ संगीतमा, परमेश्वरलाई मनपर्ने संगीत, यदि परमेश्वरको उद्देश्य पूरा हुने हो भने, त्यो उद्देश्य के हो, परमेश्वरको उपासना गर्नु, परमेश्वरको सत्यतालाई प्रकट गर्नु, सिकाउनु भने, त्यो शब्दहरू खन्तिलो हुनु पर्यो, त्यसले साँच्चै नै सत्यतालाई प्रस्तुत गर्नु पर्यो। अब तीनवटा शब्दहरू छन् अथवा तीनवटा कुराहरू उल्लेख गरेको छ यो पदमा, जुन चाहिँ शब्दको बारेमा, नम्बर एक हो भजन भनेछ, भजन गाओ भनेछ, नम्बर दुई हो स्तुतिगान भनेछ, स्तुतिगान गाओ भनेछ, नम्बर तीन हो आत्मिक गीतहरूद्वारा बात गर भनेछ, आत्मिक गीतहरू के हो त यो तीनवटा शब्दहरू। सर्वप्रथम भजन, भजन भन्ने शब्दले चाहिँ बाइबलकै ठ्याक्कै बीचतिर भएको 150 भजनलाई सङ्केत गर्छ, त्यही हो भजन संग्रह, 150 परमेश्वरकै पवित्र आत्माले प्रेरणाद्वारा उहाँकै मुखको सासबाट निस्केको शब्दहरू त्यो गाओ भनेछ। नम्बर दुई स्तुतिगान, यो भनेको के हो, स्तुतिगान भनेको चाहिँ स्तुति पूर्ण गीतहरू, तर स्तुति भनेको के हो, स्तुति भन्ने शब्द चाहिँ नेपालीमा स्तव मेरो उच्चारण मिल्ला नमिल्ला यो डिक्सनरीको परिभाषा हो स्तव भन्ने शब्दबाट आएको शब्द हो स्तव अथवा स्तव स्तव भनेको चाहिँ तारीफ हो प्रशंसा हो त्यसैले स्तुति भनेको चाहिँ परमेश्वरको प्रसन्नताको लागि गरिने स्तव अथवा प्रशंसा त्यसैले प्रशंसा गर्ने कामलाई यसले संकेत दिइरहेको छ स्तुति गान गीतहरू स्तुतिपूर्ण हुनुपर्छ परमेश्वरलाई तारीफ दिने प्रशंसा दिने हुनुपर्छ अनि तेस्रो चाहिँ यहाँ आत्मिक गीतहरू भनेछ यो भनेको के हो अब यो शब्द गीतहरू भनेको चाहिँ गाउनका लागि लेखिएका कविता तर जुनसुकै भने छैन आत्मिक भनेछ आत्मिक भनेको के हो आत्मिक भन्दा साथ परमेश्वरको पवित्र आत्मासँग सम्बन्धित हो जसले चाहिँ हाम्रो आत्मामा चाहिँ नयाँ गरी हामीलाई जन्माउनु भएको छ आत्मिक गीत भन्नाले परमेश्वरद्वारा सिकाइएका कुराहरू जसरी पहिलो कृति दुईमा हामी नपठाउँ तर त्यहाँ भनेको छ आत्मिक कुराहरू आत्मिक तरिकाले जाँचिँदछ परमेश्वरले आत्मिक कुराहरू सिकाउनुहुन्छ र शारीरिकलाई चाहिँ आत्मिक कुराहरू मूर्ख लाग्छ भने बुझ्न सक्दैन ग्रहण पनि गर्न सक्दैन अनि यो गीतहरू चाहिँ आत्मिक गीतहरू एउटा मुक्ति नपाएको मान्छेलाई मूर्ख लाग्छ जस्तो मलाई लाग्थ्यो एकपटक म धेरै त्यही प्रभुलाई चिन्नुभन्दा अगाडि त्यहाँ एकजना व्यक्तिलाई भेट भयो भर्खरै मैले चाहिँ त्यहाँ एउटा जमातलाई चाहिँ एउटा गीत प्रस्तुत गराएँ त्यो गीत चाहिँ थियो जन लेननको इमेजिन देयर इज नो हेभन भनेको चाहिँ स्वर्ग छैन भनेर कल्पना गर्नुहोस् भनेर गीत भर्खर मैले गाएर प्रस्तुत गरेँ अनि त्यसपछि चाहिँ एउटा व्यक्तिसँग कुरा हुँदै थियो अनि सायद ऊ विश्वासै थियो होला अनि किनभने परिचय भएपछि उसले भन्यो कि उसले के गर्नुहुन्छ भन्दाखेरि यसो यसो गर्छ नि त्यसपछि चाहिँ उहाँ गीत पनि गाउनुहुँदो रहेछ अनि कस्तो गीत गाउनुहुन्छ भन्दाखेरि म आत्मिक गीतहरू गाउँछु स्पिरिचुअल सङ्ग्स भनेर कस्तो गीत होला मलाई त बुझ्न सकेन त्यो है अब आत्मिक गीतहरू गाउनका लागि लेखेका आत्मिक कविताहरू त्यत्तिकै एउटा कविता होइन यो परमेश्वरलाई चिनेर उहाँले सिकाएर यो चाहिँ उहाँको सत्यताले भरिएको धेरै गीतहरू चाहिँ रित्तो छ अनि प्रभुको इच्छा भए भोलि चाहिँ केही क्यासेटहरूको टुक्राहरू म सुनाउन चाहन्छु अनि हामीले जाँच्नेछौँ कस्ता छन् त तिनीहरू अब यो भयो शब्दको बारेमा है अनि अर्को एउटा कुरा पनि गर्न चाहन्छौँ सङ्गीतको भाषामा चाहिँ शब्दहरूको भाषा पनि छ शैलीको भाषा होइन शब्द बिना पनि त्यसले बोलिरहेछ त्यसपछि शब्दहरूले त सिधै बोलिरहेछ अनि यसको बारेमा व्यवस्था 31 अध्यायमा हामी पल्टाउनेछौँ एकचोटि परमेश्वरले यही उद्देश्यले नै अर्थात् उहाँलाई उपासना गर्न र सत्यता सिकाउनलाई यो सङ्गीतको दान उहाँले दिनुभएको हो भन्ने उद्देश्यलाई हेर्दैछौँ अनि व्यवस्था 31 अध्यायमा हेर्नेछौँ मूसाले चाहिँ अब इजरायलीहरूलाई इजरायल देशभित्र आफै त लान पाएनन् अनि उसको मर्ने बेला आइसक्यो अनि उसलाई चाहिँ परमेश्वरले यसरी एउटा आज्ञा गर्नुभयो एउटा गीत लेख भन्नु एउटा भजन लेख अनि यो सिकाऊ किन किनभने यो इजरायलीहरू यो दुध र मह बग्ने देशभित्र पुगेपछि यिनीहरू खाएर पिएर मोटाएपछि मलाई बिर्सनेछ यिनीहरूले चाहिँ आत्मिक व्यभिचार गरेर मूर्तिहरूलाई पुज्नेछ अनि यो गीत सिकाइदेऊ उनीहरूको मुखमा राखिदेऊ ताकि यो गीतले उनीहरूलाई त्यो भ्रम मार्ग त्यो गलत मार्गबाट जानबाट उनीहरूलाई चाहिँ रोकोस् उनीहरूलाई बच्चा उनीहरूलाई सुरक्षा दिनलाई चाहिँ यसले सहायता गर्नेछ त्यसैले पढौँ पहिला व्यवस्था 31 को 16 पद अनि परमप्रभुले मूसालाई भन्नुभयो तेरा पिता पुर्खाहरू जस्तै त मर्न लागेको छस् त मरेपछि तिनीहरू प्रवेश गर्ने देशमा पुगेर यी मानिसहरूले चाँडै ढिलो होइन चाँडै विदेशी देवताहरूसँग लागि आत्मिक व्यभिचार झैं गर्नेछन् मूर्ति पूजा मलाई त्यागेर मैले तिनीहरूसँग बाँधेको मेरो करार तिनीहरूले तोड्नेछन् यसकारण के गर्नु 19 पद यसकारण अब तिमीहरूले आफ्नै लागि यो भजन लेखेर त्यहाँ शब्दहरू लेख्नु पर्यो होइन भजन लेखेर भनेछ इजरायलीहरूलाई सिका र तिनीहरूलाई गाउन लगाओ अङ्ग्रेजीमा भनेछ उनीहरूको मुखमा राखिदेऊ रे उनीहरूको ओठमै हुनु पर्यो कण्ठस्थ हुनु पर्यो उनीहरूलाई किन तिनीहरूका विरुद्धमा यो भजन मेरो निम्ति एउटा गवाही होस् सङ्गीत चाहिँ परमेश्वरले आफ्नो गवाहीको लागि उहाँले दिनुभएको माध्यम हो अनि यहाँ 20 पद तिनीहरूका पिता पुर्खाहरूलाई शपथ खाएर दिने प्रतिज्ञा गरेको दुध र मह बग्ने देशमा मैले तिनीहरूलाई पुर्याएपछि तिनीहरू खाई पिई मोटाएर अन्य देवताहरूतिर लाग्नेछन् र यिनीहरूलाई पुज्नेछन् अनि मलाई तिरस्कार गरेर मेरो करार उल्लङ्घन गर्नेछन् जान जान असम्भव एकदमै सम्भव अर्काको जीवनमा मात्र कि तपाईँको जीवनमा, तपाईँकै जीवनमा सम्भव छ यो। एक्काइस पद, धेरै आपद विपद र कठिनाईहरू तिनीहरूमाथि आएपछि यो भजन तिनीहरूका विरुद्धमा गवाह झाई हुनेछ, किनकि त्यो तिनीहरूका सन्तानहरूले कहिले बिर्सने छैनन्। अनि बाइस पद, तब मुसाले त्यसै दिन त्यो भजन लेखेर इजरायलीहरूलाई सिकाए। कुन चाहिँ भजन हो त्यो? त्यो चाहिँ 32 अध्यायमा छ, 30-40 पदहरू जस्तो लाग्छ मलाई लामो। यो तीन पान्ने भजन उनीहरूले सिक्नु पर्यो, अनि यो बेला बेला पछि उनीहरूले गाउँदाखेरि त्यो भजनले उनीहरूलाई घोस्थ्यो, यहाँभित्र परमेश्वरले यो दुईधारे तरवारले घोस्थ्यो, ओहो म त ठिक बाटोमा छैन, म बेठिक बाटोमा लाग्न लागेँ, अनि त्यो भजनले चाहिँ घोस्थ्यो। अब जस्तो कि अब भनौँ न उदाहरणको लागि, हाम्रो एउटा राम्रो भजन छ, सर्वोत्तम देव मालिकलाई, अनि त्यो गाउँदै हुनुहुन्छ अरे तपाईँ सर्वोत्तम देव मालिकलाई, अनि तपाईँलाई के सम्झना आउँछ कि मैले सर्वोत्तम दिएको छु त्यो प्रभुलाई? त्यो भजन परमेश्वरको निम्ति एउटा गवाही हो। अनि यदि तपाईँले प्रभुलाई आफ्नो जीवन दिनदेखि तपाईँले चाहिँ रोकिराख्नु भएको छ भने त्यो भजन तपाईँको विरुद्धमा बोल्छ, तपाईँलाई सान्त्वना दिँदैन, त्यसले घोच्छ। अनि परमेश्वरको भजनहरू यस्तै हुनुपर्छ, खालि आनन्द हुने एउटा नाच्ने खालको, त्यो होइन, कदापि होइन। यो हेर्नुहोस् त मुसाको स्तुतिगान कुनै बेला पढ्नुहोस् कस्तो छ, परमेश्वरको पवित्र आत्माले प्रेरणा गरेको भजन। त्यसैले शब्दहरूको उद्देश्य चाहिँ सिकाउनलाई, चेतावनी दिनको लागि, सम्झाउनको लागि, परमेश्वरको सम्बन्धमा गवाही हुनको लागि हो। त्यो भयो शब्दहरूको भाषा, होइन त, शैलीको भाषा हेर्यौँ, शब्दहरूको भाषा हेर्यौँ, अनि तेस्रो चाहिँ आउँछ अब ध्वनिहरूको भाषा। एफसी 5 हामी जानेछौँ, ध्वनि अथवा सजिलोको लागि म बाजाहरूको ध्वनि भनेर भन्नेछु। कुनै शब्द बिना जब त्यहाँ चाहिँ स्वर अनि सुर अनि ताल हुन्छ, है सङ्गीत शब्द बिना त्यसको तीनवटा भागहरू छन्। एउटा चाहिँ हो लय, सबभन्दा पहिला यो शब्दले हेर्न लागिरहेछौँ, बाइबलमा यो शब्द अर्कै तरिकाले अनुवाद गरेको छ, एफएसी 5 त्यो अहिलेको पद 19 अङ्ग्रेजीमा यसलाई मेलोडी भनिन्छ, मेलोडी। यहाँ लेखेको छ आपसमा भजन स्तुतिगान र आत्मिक गीतहरूद्वारा बात गर, प्रभुका निम्ति आफ्नो हृदयमा गाओ। अनि जुन त्यो गाओ भन्ने शब्द अनुवाद गरेको छ नेपालीमा, त्यो चाहिँ मेलोडी बनाओ भन्ने शब्द हो। अनि मेलोडी भनेको चाहिँ राग भने जस्तो, जस्तो कि हामीले हाम्रो आत्मिक गीत सङ्ग्रहमा चाहिँ नम्बर 100 लेखेको छ, म गाइदिन्छु है, हृदयमा छ मेरो दिव्य राग, येशुको मिठो ध्वनि भनेछ, त्यो मेलोडी भन्ने शब्द अङ्ग्रेजीमा प्रयोग भएको थियो त्यो भजन लेखकले, अनि हामीलाई अनुवाद गर्दाखेरि राग अथवा ध्वनि भनेर अनुवाद गरेको छ। हृदयमा छ मेरो दिव्य राग, ईश्वरीय लय। त्यसरी यो शब्द लय भनेको के हो? लय यसलाई स्वर भाका पनि भन्न सकिन्छ, अनि जब यो भाका भनिन्छ त्यसमा त्यो चाहिँ स्वरको स्वर माथि जाने अनि तल जाने यो प्रक्रिया जुन हुन्छ, आरोहण र अवरोहण भन्न रहेछ है। जब यो स्वर चाहिँ माथि तल जान्छ, जस्तो कि मैले चाहिँ एउटा अर्को एक लाइन गाएँ, मुक्तिदाता कृष्णको मन झर्दै छैन, दिन वा दिन मारोस् माथि पुग्यो होइन, यो चाहिँ स्वर चाहिँ माथि तल गइरहेछ, यो चाहिँ मेलोडी भयो, स्वर भयो। त्यसमा कुनै पनि अनि सङ्गीतमा यो ठ्याक्कै बजाउन सकिन्छ है, मैले भन्नुलाई भनेको थिएँ भन्न बिर्सेँ, त्यसैले जस्तो कि हार्मोनियममा प्रवीण भाइले त्यो बजाइदिन सक्नुहुन्छ, त्यसमा कुनै पनि शब्द छैन तर एउटा ध्वनि माथि तल गरिरहेछ। अनि सङ्गीतको सबभन्दा मुख्य भाग यही हो, राम्रो सङ्गीतमा परमेश्वरको उद्देश्यमा यो नै हृदयमा बनाऊ भनेको छ। अनि किनभने यो स्वर लयले चाहिँ शब्दहरू बोक्न सक्छ, ठ्याक्क त्यो शब्दलाई चाहिँ त्यसको तरङमा चाहिँ यसलाई बोक्दै माथि लान सक्छ, तल जान सक्छ है। जस्तो कि मैले अघि चाहिँ खालि लाला गरे, त्यसमा चाहिँ अब शब्द थपेपछि मुक्तिदाता ख्रिस्टको मन दिन वा दिन ममा रहोस् भन्नेलाई ठ्याक्क त्यसमा जोडिदिएपछि त्यो लयले चाहिँ यसलाई बोक्छ। त्यसैले स्वर चाहिँ एउटा यात्रा गरिरहेको एउटा रेल जस्तै भन्न सकिन्छ है। अनि त्यसभित्र राखिएको शब्दहरूलाई त्यसले बोक्छ, त्यो यात्रुलाई बोक्छ, अर्थात् यसले सिधै तपाईँको हृदय र मेरो हृदयमा पुर्याउन सक्छ। लयको यस्तो सामर्थ्य छ, लयले मात्र गर्न सक्छ। योभन्दा बाहेक अरू के सङ्गीत होला? सङ्गीत अरू पनि छ, सङ्गीतको अरू भागहरू पनि छ, मुख्य चाहिँ यही नै हो लय। अब शब्द बिना नै लयले बोल्छ, यो भाषा हो। जस्तो कि जब त्यो राजदरबारमा जुन हत्याकाण्ड इत्यादि भयो होइन, अनि त्यसपछि तपाईँले भोलिपल्ट यस रेडियो खोल्दाखेरि त्यहाँ विभिन्न खालको लय आइराख्यो, ढोङ ढोङ, त्यो लय त लय हो। कस्तो खालको लय हो नि? रुनु मन लाग्ने लय। शब्द बिना त्यो बाजाले बोलिरहेछ त्यो लयले। तर जस्तै हाम्रो नानीहरूलाई हामीले कुनै भजनहरू सिकाउँदाखेरि एकदम सरल हुन्छ, एकदम हँसिलो हुन्छ, एकदमै उज्यालो हुन्छ। प्रेमले प्रेमले खुबै सहन्छ, यो एकदम उज्यालो छ, खुसी छ है। यस्तो खालको यो लय नै फरक छ, लयले बोल्छ, शब्द बिना पनि बोल्छ। तर सङ्गीतमा लयको साथसाथै अर्को पनि कुरा छ, त्यो चाहिँ हो यसलाई ताल भनिन्छ। वास्तवमा ताल बिना सङ्गीत हुँदैन, लय मात्र हुँदैन। अघि लय मात्र गाएको थिएन, त्यो लयलाई मैले निश्चित समयको मात्रा दिएर गाएको थिएँ। जुन चाहिँ मुक्तिदाता ख्रिस्टको मन भनेर गाए नि, मुक्तिदाता ख्रिस्ट, त्यसलाई गन्न सकिन्छ। यो हाम्रो आत्मिक गीत सङ्ग्रहको तपाईँले हेर्नुभयो भने 4x4 लेखेको छ, 4x4 है। अनि सङ्गीत बुझ्नेहरूले त्यो बुझ्छ नि, यसको समयको मात्रा जनाएको छ है। अनि फरक सङ्गीत फरक मात्राहरूमा हुन्छ, त्यसैले यो ताल पनि महत्त्वपूर्ण छ। तालै भएन भने त होइन, त्यो गीत त बेताल हुन्छ होइन। अब यो शब्द पनि बाइबलमा उल्लेख छ, यो चाहिँ यहोन्ना 7 अध्यायमा जानेछौँ। यसलाई रिदम पनि भनिन्छ, रिदम बिट ताल, अनि यो पनि सङ्गीतको एउटा अभिन्न अङ्ग हो। यहोन्ना 7 अध्यायको 38 पदमा, अनि यो शब्द रिदम भन्ने शब्द चाहिँ ग्रिक भाषाबाट आएको हो, जुन ग्रिक शब्द चाहिँ यो पदमा प्रभु येशूले प्रयोग गर्नुभएको छ। अनि यहाँ पढ्नेछौँ यहोन्ना 7 38 जसले ममाथि विश्वास गर्छ, प्रभु येशूले भन्दै हुनुहुन्छ, पवित्र शास्त्रले भने अनुसार उसको हृदयबाट जिउँदो पानीका नदीहरू बहनेछन्। अनि यो बहनेछन् भन्ने शब्द यो रेओ रिदम भन्ने शब्दबाट आएको हो। त्यसैले परमेश्वरले जब यो तालको कुरा, यो जुन आइडिया छ है, हामीले जब यो बुझ्छौँ, यो चाहिँ एउटा एकदमै शान्त साथ बगिरहेको एउटा नदीको चित्रण सम्झनु भएको छ। जो शान्तिको नदीमा भित्र बग्दछ, नदी बगेको जस्तो त्यसलाई, अनि त्यो चाहिँ एकदम बगिरहेको छ, घेटा घुचुक भइरहेको छैन है। बिट भनेको राम्रो बिट भनेको त्यस्तो होइन, अनि एकदमै लगातार एकदमै बिना बाधा त्यो गइरहेछ। अनि यो चाहिँ सङ्गीतको जग नै हो वास्तवमा। यदि यो भएन भने सङ्गीत त्यो 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 लय त्यो यत्र तत्र जान्छ, त्यसको त्यसले अर्थ बोक्न पनि सक्दैन। त्यसैले फेरि यो दुईटालाई हेरौँ, लयले चाहिँ त्यो सत्यको शब्दहरूलाई बोक्छ, तर अनि अनि त्यो लयलाई चाहिँ तालले नियन्त्रण गर्छ, त्यसको समय है 1 2 3 1 2 3, जस्तो कि तपाईँ योग्य गाउँदाखेरि चाहिँ 1 2 3 भइरहन्छ, तपाईँ योग्य त, यो 1 2 3 भइरहेछ है, त्यो चाहिँ अर्को बिट है। त्यो भएन भने त्यो सङ्गीत हुँदैन। तर महत्त्वपूर्ण कुरा, एकदम महत्त्वपूर्ण के भने, यो ताल चाहिँ जहिले पनि लयको अधीनमा बसेर काम गर्नुपर्छ। यदि तालले नै म नै चलाउँछु यो रेल भन्न थाल्यो भने चाहिँ कस्तो हुन्छ है, त्यो बेलामा चाहिँ त्यो ताल चाहिँ एकदम अगाडि जब देखा पर्छ अथवा सबभन्दा बढी जोड जब ताललाई दिन्छ अथवा त्यो ताललाई चाहिँ जब घेचागुचुक त्यसलाई चाहिँ अलिकति बिगार्न थालिन्छ अथवा त्यसप्रति ध्यान आकर्षण गर्न खोजिन्छ है तब संगीत बिग्रिन्छ किन किनभने अब त्यो संगीतले सत्यतालाई चाहिँ प्रस्तुत गर्न सक्दैन प्रभावकारी रूपले अब उदाहरण दिन्छु म तपाईँलाई है अब रक म्युजिकमा त्यही हुन्छ वास्तवमा बिट सबभन्दा माथि कुनै पनि रक कन्सर्टमा सबभन्दा अग्लो स्थानमा राखिएको को हुन्छ ड्रमर होइन उसले चाहिँ बिट नियन्त्रण गर्ने ऊ चाहिँ उनी राजा भइरहेको हुन्छ अनि रक सङ्गीतमा सबभन्दा बढी जोड चाहिँ त्यो चिजलाई दिन्छ सबभन्दा जसलाई कम जोड दिनुपर्ने अनि यो बढी बिटले चाहिँ यो दिमागलाई चाहिँ सहायता गर्नुभन्दा पनि बाधा पुर्याउँछ सोचाइलाई चाहिँ लाटो बनाइदिन्छ वास्तवमा जस्तो कि कहिले तपाईँलाई भएको छ राति सुत्न खोज्दाखेरि चाहिँ एउटा बिट सुन्नुहुन्छ तपाईँले टिक टक टिक टक टिक टक होइन कति कराएको यो घडी भन्छ होइन अनि त्यो सुन्न थालेपछि त निन्द्रै आउँदैन त्यसपछि अस्ति पनि श्रीमती सुन्दै नसकेँ त्यहाँ दुईवटा घडी दुईवटा घडीलाई चाहिँ अर्को कोठामा लानु पर्यो है यो बिट हो वास्तवमा तर त्यसमा लय पनि छैन त्यो पनि खालि बिट टिक टक टिक टक यो दिमागलाई चाहिँ यसले चाहिँ सहायता गर्दैन जब त्यसलाई बढी जोड दिन्छ राम्रो सङ्गीतमा चाहिँ तालले राम्रो ओर्डर दिन्छ एउटा बगिरहेको नदी जस्तै चालै नपाउने प्रकारले जस्तो कि सबै परमेश्वरको सृष्टिमा यस्तै छ आफ्नै शरीरको विचार गर्नुहोस् है तपाईँको शरीरमा पनि ताल छ के को ताल छ एक त मुटुको छ एउटा धड्कन छ मुटुको होइन कस्तो खालको छ अनि त्यसपछि अर्को ताल पनि छ भन्नुहोस् न के हो सास फेरिरहनु भएको छ होइन सास फेरेर त्यो चाहिँ गइरहेछ माथि तल गइरहेछ है त्यो छ तर त्यसले आफ्नो उपस्थिति चाहिँ म यहाँ छु भनिरहेछ है त्यसले आफूतिर ध्यान आकर्षण गर्दैन यदि तपाईँ चाहिँ यसरी सास फेरिरहनु भएको है गरिरहनु भएको छ भने ओहो फलानालाई डक्टरको लानु पर्यो भन्दिनँ मैले यो ताल चाहिँ बेताल भएछ होइन जब शरीरमा त्यस्तो हुन्छ अथवा यसो हेर्छु त तपाईँको त मुटु त ढुक 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 यस्तो भइरहेछ यहाँ माथि निस्किरहेको छ समस्या भयो तपाईँको होइन सङ्गीतमा पनि यस्तै हो जब चाहिँ ढ्याक ढ्याक र ढुक्रु जब चाहिँ बढ्न थाल्छ जस्तो कि हिजो चाहिँ म चाहिँ यो तयार गर्दै थिएँ सुने पर चाहिँ चिच्याइरहेछ कराइरहेछ होइन अनि एकछिनपछि त्यो ढ्याक ढ्याक ढुक्छ रोकेपछि चिच्याउने पनि रोकेछ अनि फेरि सुरु भयो ढाक्दा अनि सबैजना फेरि ताली बस्न थाल्यो अनि मैले त्यतिकै नदेखेको पनि अनुमान गर्न सक्छु त्यहाँ नाचिरहेछ त्यहाँ एकदमै घुलढुङ्गा जस्तै सुनिन्थ्यो तर उनीहरू त खुसी भइरह्यो वास्तवमा उनीहरूको परिभाषा होइन त त्यसैले यो बिटले चाहिँ बिटलाई जब जोड दिन्छ सङ्गीत विरूप बन्छ कुरूप बन्छ बिगार्छ अनि यदि त्यसमा राम्रै शब्द भए पनि बाइबलकै एउटा पद भए पनि त्यो शब्द तपाईँको हृदयमा पुग्नुभन्दा पनि त्यो बिटले तपाईँलाई नचाहिरहेको छ है त्यो बिटले तपाईँलाई चाहिँ असर पारिरहन्छ अनि समय त सिद्धै छ खालि एउटा कुरा गरेर अन्त गर्नु पर्ला है त्यसैले मैले दुईवटा कुरा बताएँ सङ्गीतमा चाहिँ एउटा चाहिँ लय अर्को चाहिँ ता होइन अनि अर्को एउटा पनि तत्त्व छ जुन चाहिँ सङ्गीतमा नभई नहुने चाहिँ होइन तर यसलाई ठिक मात्रामा ठिक प्रकारले प्रयोग गर्यो भने त्यो सङ्गीतमा भएको सन्देशलाई बोक्नलाई यसले पनि मद्दत गर्छ त्यसलाई चाहिँ अङ्ग्रेजीमा हार्मनी भन्छ अनि मैले यसलाई नेपाली शब्द पाउने प्रयास गरेँ तर खै सुर भन्ने एउटा शब्द डिक्सनेरीमा भेटेँ त्यो पनि होइन कि जस्तो लागिरहेछ त्यही पनि यो के हो म बताइन्छु त्यो के भने एकचोटि प्रवीण भाइ कता हुनुहुन्छ एकचोटि हार्मोनियममा डी कोड बजाइदिनुहोस् अब प्रवीण भाइले चाहिँ हार्मोनियममा पहिला डी नोट मात्र बजाउनुहोस् है उहाँले एउटा स्वर बजाउने हुन्छ जसलाई चाहिँ सङ्गीतकारहरूले डी भन्छ डी अब डीमा तपाईँले चाहिँ एक्स्ट्रा थप्दिनुहोस् त अब दुईवटा स्वर बजिरहेछ है एकछिन रोक्नुहोस् त्यो दुईवटा स्वर मिला छ कि मिला छैन जस्तो फेरि बजाइदिनुहोस् त ल भयो दुईटै स्वर चाहिँ एकदम मिला छ सम्मत छ अब यो स्वर जब दुईवटा स्वरहरू मिल्छन् है सम्मत हुन्छन् त्यसलाई हार्मोनी भन्छ त्यसैले यसलाई हार्मोनियम भनिन्छ है ल अब डी कोड बजाउनुहोस् त तिनवटा अब स्वरहरू यसमा त तिनवटा स्वर अनि वास्तवमा धन्यवाद ए एकछिन बस्नुहोस् अरू पनि काम चाहिएला तपाईँ के अरे त्यो तिनवटा स्वर जुन बजाउनु भयो नि तिनवटा स्वर मिलेर एउटा कोड भन्ने चिज भन्छ, तिनवटा ठ्याक्कै तिनवटा चाहिन्छ। परमेश्वरले धेरै चिज तीन चार मिलेर एउटा बनाउने काम गरिरहनु भएको छ त्यो एक परमेश्वरले है। अनि अब यसको काम के हो, यो तीनटा स्वर बजाएर गिटारमा पनि छवटा तार तर वास्तवमा तीनटा स्वर बजिरहन्छ, जहिले पनि तीनटा स्वर, जतिवटा तार बजे पनि तीनटा स्वर। अनि यसमा अरू नमिल्ने स्वर बजायो भने त्यो चाहिँ कानलाई चाहिँ नराम्रो हुन्छ, अब त्यो नबजाउनुहोस्। अब चाहिँ के बजाउनुहोस् भने एउटा माइनर के अरे म के बजाउनुलाई चाहिँ, अनि हार्मोनीले चाहिँ यो स्वरहरूको सम्बन्धले चाहिँ हाम्रो भावनालाई सहायता गर्न सक्छ अथवा बिगार्न पनि सक्छ। जस्तो कि अघि डी मेजर कोड बजाउनु भयो, डी मेजर कोड चाहिँ उज्यालो छ है, बजाइदिनुहोस् त फेरि एकचोटि डी मेजर। अब डी माइनर बजाउन आउँछ तपाईँलाई, हो ओहो त्यो त अलिक गम्भीर गम्भीर छ है, भिन्नता देख्नुभयो मेजर र माइनर। माइनरले चाहिँ भावना एक्कासी गम्भीर अँध्यारो अलिकति खालो खालो अथवा भनेको नराम्रो भने होइन, एउटा जस्तो कि क्रुस तिम्रो प्रभु कलवरीको भन्दाखेरि त त्यो गम्भीर विषय भएकोले माइनर बजाइन्छ, तर आनन्द यही हो भन्दाखेरि त मेजर कोड बजाइन्छ। राम्रो सङ्गीतमा भावनासँग मिल्ने हार्मोनी हुन्छ, कोडहरू हुन्छ, बुझ्नुहुन्छ, तर हार्मोनी नभए पनि हुन्छ, वास्तवमा हार्मोनी हुनै पर्छ भन्ने छैन। जस्तो कि अघि मैले दुई तिनवटा एक लाइन गीतहरू गाएँ, हार्मोनी थिएन, एक्लै मात्र गाइरहेँ, तर अनि राम्रो सङ्गीतमा चाहिँ हार्मोनी ठिक्क मात्रामा हुन्छ। एकदम यो बढी गर्न थालेपछि, अनेको स्वर गर्न थालेपछि चाहिँ सन्देशलाई पुर्याउनुभन्दा पनि रोक्दैछ, उनीहरूको स्वर सुन्नतिर गइन्छ। त्यसैले गर्दा यी कुराहरू छन् है। अब